हिमाल पहाड तराई जोड़ सब समाचार छिटो छौ मनोरंजन मागी हर बिहानी हर साझा संगे संगे तपाई हामी आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट
कुटुमा कुटु सुपारी दाना खाम त भने सारो छ हा हो खाम त सारो छ हिताईको माया बिरसान्छु भन्छु बिर्सनलाई गाह्रो छ हा हो भुल्न गाह्रो छ बस माया जयको दिन फेरि भेटाउँदैन एकछिन बस माया जयको दिन फेरि भेटाउँदैन एकछिन बस माया जयको दिन फेरि भेटाउँदैन एकछिन फेरि भेटाउँदैन एकछिन
हजुर नमस्ते अनि धेरै धेरै स्वागत छ तपाईँलाई हुला सिसिलद्वारा प्रायोजित कार्यक्रम गाउँवासीका भाकाहरूमा हिमाल पहाड तराईमा एकैसाथ गुन्जने सबैको मन छुने रेडियो रेडियो फेरि एफएम 98.6 छ र 102.7 मेगाहर्जमा साथै तपाईँ अनलाइनमा संसारैभरि रेडियो फेरी .com.np एकै साथ सुन्दै हुनुहुन्छ विशुद्ध मौलिक अनि ठेट लोक भाकाहरू सुन्ने सुनाउने कार्यक्रम गाउँवासीका भाकाहरू आउने गर्दछ सातामा तीन दिन आइतबार सोमबार अनि मङ्गलबार फरक फरक पाटोमा दिउँसो 3 बजेको नेपाल खबरपछि करिब करिब 4 बजेसम्म आज पनि आइपुगेका छौँ प्रविधिका साथीहरू वीरेन्द्रनगरबाट सुरेश आचार्य अनि हरेक स्टेसनबाट विनोद ओलीसँगै म छु तपाईँकै मनको सारेङ रेट्ने गाइनी शेरबहादुर आचार्य साथी तपाईँले अनुमान लगाइसक्नुभयो होला म मात्रै छैन आज एकजना पाहुना हुनुहुन्छ किनभने मैले गाउँदाखेरि मादलको आवाज तपाईँले मादलको ताल तपाईँले सुनिसक्नु भएको छ मादलसँगै मैले गाएर आएको छु आज एकजना अतिथि पाहुना हाम्रो गाउँवासीका भाकाहरूको यो चौतारीमा हुनुहुन्छ वाद्यवादक हुनुहुन्छ साँच्चै उहाँका ती कला प्रतिभासँगै अहिले भर्खरै मात्र यही साउन 12 गते काठमाडौँमा सम्पन्न भएको राष्ट्रिय खुल्ला मादल वादन प्रतियोगिता 2074 दोस्रो स्थान हासिल गर्ने कलाकार हुनुहुन्छ तपाईँले समाचारमा सुनिसक्नुभयो होला विभिन्न सञ्चार माध्यमबाट पनि सुनिसक्नु भएको छ को हुनुभएको थियो भनेर पक्कै पनि म तपाईँलाई खुल्दुलीमा अलमलाउन चाहन्न बचपनैदेखि एउटा सङ्गीत लाई नै आफ्नो जीवन बनाउनु भएको छ गीत सङ्गीतमा वाद्यवादनमा आफ्नो जीवनलाई होम्नु भएको छ त्यस्ता वाद्यवादक हुनुहुन्छ देवराज गिरी आजका हाम्रा पाहुना हुनुहुन्छ भर्खरै मात्र नेपालमा सम्पन्न भएको मादल वादन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफलता प्राप्त गर्नुभएको छ वीरेन्द्रनगर 4 हिलेखाली सुर्खेतमा जन्मनुभएका देवराज गिरीसँग आज हामी भलाकुसारी गर्नेछौँ अनि मादलका विभिन्न तालहरू हामी सुन्नेछौँ सुनाउनेछौँ तपाईँलाई साथी पक्कै पनि हामी उहाँलाई स्वागत गर्नुभन्दा अगाडि यो खुल्ला मादल वादन प्रतियोगिता 2074 उहाँले मादल बजाएर जुन मादल बजाउनु भएको थियो जुन ताल त्यो मादलको हामीले तपाईँलाई धुन सुनाउन चाहन्छौँ अनि त्यसपछि हामी आजका पाहुनालाई स्वागत गर्नेछौँ
।
राष्ट्रिय खुल्ला मादल वादन प्रतियोगिता 2074 उहाँले बजाउनु भएको मादलको ताल हामीले तपाईँलाई सुनायौँ। यसै तालबाट उहाँले दोस्रो स्थान हासिल गर्नुभएको थियो। देवराज गिरी आजका पाहुना हुनुहुन्छ, म कार्यक्रममा उहाँलाई स्वागत गर्छु। देवराजजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
नमस्कार है।
सन्चै आराम हुनुहुन्छ?
एकदम आराम छु।
अनि भर्खरै मात्र काठमाडौँबाट आउनुभएको छ सुर्खेतमा?
हजुर।
साउन 12 गते सम्पन्न भएको खुल्ला मादल वादन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्नुभएको छ।
हजुर।
यो सुर्खेतीहरूको लागि पनि एउटा गौरवको विषय हो।
एकदम।
यो प्रतियोगिताको बारेमा अलिकति बताइदिनुहोस् न।
प्रतियोगिता बारेमा के भयो भने चाहिँ अब काठमाडौँमा अब अहिलेसम्म म जन्मेदेखि
हजुर
अहिलेसम्म मादल प्रतियोगिता नेपालमा भएको थिएन
हो,
मैले सुनेको पनि थिएन होइन। अब एकचोटि प्रतियोगिता राष्ट्र नाच गरेर दोरी प्रस्थानले कार्यक्रम आयोजना गरेको थियो काठमाडौँमा। त्यसपछि म कार्यक्रमको सिलसिलामा म मयनगर थिएँ। मयनगरपछि अब मेरो मम्मी बिरामी हुनुहुन्थ्यो, मैले काठमाडौँ लगेर गएँ।
हजुर हजुर।
त्यसपछि म कार्यक्रम छोड्नुहुन्न भनेर म पश्चिम कार्यक्रम छोड्दा चाहिँ भागवत मायाकीय कार्यक्रम गर्दा गर्दै म फेरि मयनगर गएँ। अरू साथीहरू फेरि अब हामी लिनुपर्छ भाग भनेर
हजुर
म रत्नभाइलाई फेरि अब हाम्रो एक गुटुको एकजना रत्नभाइ हुनुहुन्छ, उहाँलाई ल भरिदिनु पऱ्यो नि त भाइ मात्रमा म भाग लिन आउँदैछु भनेर।
ए हजुर।
मैले भनेपछि रत्नभाइलाई त्यसरी भर्न पठाएँ मैले।
ए त्यसरी चाहिँ सहभागिता जनाउनु भयो।
हजुर।
अनि दोस्रो स्थान हासिल गर्नुभएको छ, यो सुर्खेतीहरूको लागि पनि एउटा गौरवको विषय हो होइन। वास्तवमा नेपालभरि त्यत्रो ठुलो एउटा मादल वादन प्रतियोगितामा जित हासिल हुनु, वास्तवमा सुर्खेतमा एउटा छुट्टै प्रकारको यो झ्याउरिएको विशेष मान्यता छ,
पहिचान छ एकदम।
त्यो कारणले पनि अझ मादलका तालहरूको अझ छुट्टै महत्त्व छ
एकदम।
अनि आजभोलि अरू दिनहरू कसरी व्यतीत भइरहेछन् सङ्गीतका कामहरूमा?
अब मैले अहिले भन्नुपर्दा अब यो अब म बागिना समूहको कलाकार हो।
हजुर।
अब देन अब बागिनाकै हो।
हजुर।
सुरुवात अब बागिनादेखि भयो।
हजुर।
अब त्यसपछि म अहिले यो बागिनामा 5-7 वर्ष भयो, अब त्यति कार्यक्रमहरू पनि भइरहेको छैन।
हजुर।
भएको बेला अस्ति अब पोखरामा नाच कम्पिटिसन भयो।
हजुर।
त्यस बेला हामी पोखरा अब धेरै वर्ष 10-12 वर्ष अन्तरालमा
हजुर
लाइभ बाजा बजाएर नाच कम्पिटिसन भयो। त्यो नाचमा हामीहरू अब मौली तामा फर्स्ट भयो।
हजुर।
केही भएन।
हजुर।
त्यसपछि अब अहिले यो म 5-6 वर्ष अन्तरालमा अहिले यो सुदूरपश्चिम मध्यपश्चिम अब सबैतिर
हजुर
मायाकीको कार्यक्रममा म अहिले मादल बजाएर
हजुर
हिँडिरहेको छु। मेरो साथीहरू छन् अहिले
हजुर
टिकापुरका
हजुर
दुईजना, अब कोही अब अर्घाखाँची, कोही अब काठमाडौँ, कोही अब इलामको, हामी उहाँ 6 जना छौँ। र अस्ति भर्खर मात्र 1 महिना अगाडि हामीले सुसंस्कार समाज भन्ने अफिस खोलेको छौँ, अहिले अत्तरियामा छ हाम्रो अफिस।
ए हजुर।
अहिले म कार्यक्रममा अहिले त्यही भागवत मायाकीमै बिजी छु।
बिजी हुनुहुन्छ। वास्तवमा सुर्खेतमा यो पछिल्लो पिँढीको कलाकारहरूमा युवा पुस्ताको यो अहिलेको जुन समयमा यो पिँढीमा विशेष गरेर वाद्यवादनमा देवराज गिरीको नाम अगाडि आउँछ युवा पुस्तामा, अघिल्लो पिँढीका अरू हुनुहुन्छ होइन। अब यसरी अहिले यो वाद्यवादनमा यो सुर्खेतको अवस्था अथवा सम्पूर्ण नेपालको अवस्था अहिले के देख्नु भएको छ?
वाद्यवादनमा नेपालमा अवस्था एकदम कमजोर छ। अब किनभने चाहिँ पहिला गाउँघरमा नाचिने नाचहरू अब लाइभ बजाउँथे, सबै नाच्थे
हजुर,
त्यो अनुसारसँग अब विकास हुन्थ्यो। अब अहिले अब त्यो छैन, सबै क्यासेटमा
हजुर
रेकर्ड नाममा नाच्छन् होइन। अब त्यसपछि विकास हुँदैन र फेरि यस्तो छ, मादल सिक्न कोही पनि चाहना गर्दैन होइन। अरू सिक्छ तर मादल सिक्ने अब चाहना गर्दैन। अब सुर्खेतमा मादलै बजाउने कुरो गर्ने भने अहिले एकजना हाम्रो अग्रज दाइ हुनुहुन्छ टेकबहादुर सुश्रिङ, अब एकदम अहिले अब अवस्था त्यस्तै नाजुक छ
हजुर।
त्यसपछि एकजना वेदराज भारती भन्ने हुनुहुन्थ्यो
हजुर
हाम्रो पिँढीमा
हजुर।
अब त्यसपछि अहिले चन्द्र मन्दिर भन्ने भाइ छ
हजुर,
अब यिनैहरू हुनु सुर्खेतमा भन्ने पनि, अरू अब एकजना मदन भाइ भन्ने छ अहिले सुश्रिङको चेला
हजुर।
अब त्योभन्दा पछाडि पिँढीमा अहिले मध्ये अब सुदूरपश्चिममा त एकजना पनि छैन
हजुर,
एकजना अब बुवाको चेला भनेर अब भुवन विरय भन्ने हुनुहुन्थ्यो, अहिले उहाँ काठमाडौँ हुनुहुन्छ
हजुर,
तर सुदूरपश्चिममा त अझै एकजना पनि छैन भन्दा नि हुन्छ।
वास्तवमा औँलैमा गन्दाखेरि पनि 2-4 जना 4-5 जना मात्रै हुनुहुन्छ
एकदम।
अनि अब मलाई यतिखेर याद आइरहेछ, म पनि 12-13 वर्षको हुँदाखेरि रेडियो नेपालमा एउटा कार्यक्रममा गीत गाउनु जाँदाखेरि तपाईँले नै चाहिँ मादल बजाउनु भएको थियो। त्यतिखेर पनि म बच्चैदेखि तपाईँलाई चिन्छु र आज चाहिँ यसरी चाहिँ एउटा रेडियोको कार्यक्रममा गाउँबिसीको भाकाहरूमा तपाईँसँग भेटघाट हुन पाइएको छ। अब एउटा मादलको हामी ताल सुनाउँछौँ। वास्तवमा विशेष गरेर मादलको सुरुवाती भनौँ न, कुन तालबाट सुरु गर्दा राम्रो हुन्छ?
अब सुरु गर्दा त मैले अस्ति अब भागनीमा मादलको गुरु ताल भनेको नै अब सोरेठीबाट सुरु गरेको थिएँ मैले।
हजुर, हामी त्यही सुनाउँछौँ नि है। ल, सुरु गर्नुहोस्। सोरठीबाट सुरु गरिन्छ। अनि विशेष गरेर यो सोरठीमा बजाउँदाखेरि यो ताल कस्तो प्रकारको ताल, योभन्दा अलिक छिटो पनि बढ्दै जान्छ कि यही
यस्तै अब ताल र अवधिमा लम्बी ताल, लामी ताल भन्ने हुन्छ, छोटी ताल भन्ने हुन्छ।
हजुर,
अब नाच्ने बेला अब पहिला सुरुमा निकाल्ने बेला भयो, त्यसपछि अब नाच्ने बेला नाचमा फरक फरक हुने भयो।
हजुर, अनि अब यो सोरठीको ओर्दाखेरि मलाई एउटा गीतको याद आयो, रामचरित्र हुनुपर्छ, यसमा अलिकति बुझाइदिनुहोस् है त।
नरमाइलो दाजाई नरमाइलो भनी बास जानलाई नरमाइलो नर सजानलाई नरमाइलो नरमाइलो दाजै नरमाइलो बनिबास सजानलाई नरमाइलो।
यसलाई पनि सोरठी
सोरठी।
वास्तवमा यो मादल यो सुर्खेतको भेगी हिसाबले भनौँ न, यो क्षेत्र मध्यपश्चिमको भेगी हिसाबले सुर्खेतमा विशेष गरेर कस्ता तालहरू चल्ने गर्छन्? विशेष गरेर
सुर्खेतमा चल्ने तालहरूमा अब हाम्रो अब सिङ्गारू टप्पा भन्छ,
हजुर,
त्यसपछि गरा यो अब त्यहाँ सरङ्गी नाच भन्छ,
हजुर,
त्यसपछि आएर अब हाम्रो अब झ्याउरे,
हजुर,
अब सुर्खेत जिल्लाको पहिचान नेपालमै पहिचान भनेको नै मगरी झ्याउरे भन्छ होइन?
ए हजुर,
त्यही नै हो।
त्यही हो। अनि यो सरङ्गे नाच भन्नाले कस्तो प्रकारको नाचमा?
यो लट्ठी हान्ने हुन्छ हाता गनेर,
हजुर,
एक हातादेखि बाइस हातासम्म हानिन्छ।
हजुर,
त्यो बाइस हाता हान्दाखेरि अब त्यो मादलको तालमा,
मादलको तालमै हानिन्छ। अनि त्यो त्यो एकदेखि बाइस हाता हान्दाखेरि त्यो मादल बजाउँदा त्यो हाता सुनेरै हो कि?
अब एक हाता हान्ने पहिला सुरुमा, त्यसपछि फेरि एकछिन रोक्ने,
हजुर,
फेरि अरू सुरु हुन्छ, फेरि दुई दुई हाता हान्ने, चार हाता हान्ने,
हजुर,
चारदेखि पछि आठ हान्ने, आठबाट बाह्र हान्ने।
हामीले त्यो सरङ्गीको ताल सुन्न सक्छौँ अहिले?
एकदम सकिन्छ।
लौ न, चार हातादेखि बाइस हातासम्म हान्नु
एकचोटि।
हजुर, अनि अब यो एउटा नेपाली लोकसङ्गीतको विशेष गरेर भनौँ न होइन, नेपाली लोकसङ्गीतको एउटा मुटु हो यो बाजा भनेको, लोक बाजा हो
एकदम।
अब मादल भनेको के हो?
मादल भनेको अब गाउँघरमा अब एकदम रमाइलो होइन, लोक अब राष्ट्रिय बाजा भन्छ,
हजुर,
तर लोक हुन लागिसक्यो अब त,
हजुर,
अब को पिँढीमा दस बिस पच्चिस वर्षपछि त खै मादल नेपालमा बदला नबदला
गाह्रो छ,
एकदम गाह्रो छ होइन?
हजुर,
त्यो अब जस पहिला अब रमाइलो मादलहरू अब नाचगान अब घरमा तिजमा भैली खेल्दा,
हजुर,
अब गाउँघरमा अब बजाउने भएको कारणले गर्दा होला मादल नभए नहुने थियो पहिला। अब अहिले त अब तिजमा पनि अब त मादल बजाएर नाच्न छोडेँ. अब कति 5-7-10 वर्ष थियो अन्तरालमा त अहिले त मादल भन्ने बजाएर नाचन भन्ने सामान पनि हो कि होइन भन्ने
लाग्छ
अब पहिला बजाइन्थ्यो. अब अहिले त मैले नबजाएको अब गाउँघरमा महिला दिदीबहिनी अब नाचेको बेला पनि नबजाएको नै
धेरै
लगभग 10-12 वर्ष भयो होला.
यो मौलिकतालाई बिर्सँदै गएका छौँ हामीले होइन.
एकदमै
यो अवस्था भयो भने यति मौलिकता बोकेको बाजा यस्तो लोकबाजा बिस्तारै लोप हुँदै गयो भने के होला हाम्रो सांस्कृतिक हालत सोच्नु पर्ने बेला छ.
एकदम.
अनि अब देवराजी एकैछिन बचपनतिर फर्किन मन लाग्यो मलाई.
हुन्छ.
तपाईँ यति मिठो गरेर मादल बजाउनुहुन्छ, वास्तवमा अझ झ्याउरेको तालहरू सुन्दा आँगै जिरिङ जिरिङ हुन्छ होइन. अब सुर्खेतका जति पनि मेला महोत्सवहरू अथवा सुर्खेतका कार्यक्रमहरू कहीँ बाहिरका कार्यक्रमहरू सबै कार्यक्रमहरूमा तपाईँले यो मादल बजाउनुहुन्छ. अब बचपनतिर फर्किँदाखेरि तपाईँको रुचि कहिलेदेखि जाग्यो अथवा घर परिवारको परिवेश माहौल त्यस्तै थियो कि कहिलेदेखि यो मादल चाहिँ सिक्न सुरु गर्नु?
अब गिरिटोल भन्थ्यो पहिला होइन, अब बुवाको कारणले गर्दा होला त्रिवेणीले मादल बजाउने भन्ने कुरोकानी भएकोले म अब गाउँघरमा अब त्यही हो. अब घरमा बाबा आमाले जान नदिने साँझमा
हजुर
राति अब भागेर अब तिजोहरू आयो भने अब कसैको बिहा पूजा भयो भने अब पहिला त अब त्यही तिजमा मात्रै हो बादल नाच्ने अब केही पूजा कुर्नु पर्थ्यो. अब त्यस बेला फेरि अब सधैँ पनि अब मादल बजायो हिँड्ने पनि कस्तो बजाइरहेको होला मादल भन्ने घृणा गर्ने चलन हुन्थ्यो. तर मेरो घरमा त्यस्तो वातावरण थिएन कि. अब मेरो बुवा मादल बजाउनुहुन्थ्यो, मेरो अब माइलुवा पनि बजाउनुहुन्छ, साइलुवा पनि बजाउनुहुन्थ्यो.
हजुर.
अब कान्छुवा त हामीभन्दा धेरै राम्रो हो. त्यसपछि म अब त्यही पेसा भनेर अब त्यतैतिर लागेँ म.
तपाईँको एउटा सपरिवार
सबै
परिवार नै यो गीत सङ्गीतमा हुनुहुन्छ. अब प्रेमदेव गिरी हजुरको बुवा
मेरो बाबा
अनि उहाँले त अब नेपालमै एउटा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालबाट एउटा सुर्खेती झ्याउरीको एउटा जुन मादलमा चाहिँ छुट्टै पहिचान बनाउनु भएको छ उहाँबाट पनि सानो छँदाखेरि प्रेरणा पाउनु होला.
मैले बुवाबाट त त्यस्तो प्रेरणा भन्नाले म बुवासँग बसेर 1 मिनट पनि यसरी बजाउनुपर्छ देवराज भन्ने कुरो भएन. बाबु छोरा हामी 1 घन्टा मादल आधा घन्टा पनि मादल समातेर अहिलेसम्म बसेको छैनौँ. तर त्यो कुरामा के छ भनेपछि
हजुर
म अब मादल पहिला अब 49 सालसम्म म त्यत्तिकै बजाउँदै हिँड्थेँ.
हजुर.
त्यसपछि अब यो उषा बाल टिका भन्नेमा एउटा कार्यक्रम भइरहेको थियो.
हजुर.
त्यस बेला अब हाम्रो मेरो गुरु हुनुहुन्छ कुलमान नेपाली.
हजुर.
उहाँले अब मादल बजाउनु जान्नुहुन्न.
हजुर.
तर मादल बजाउनु नजाने पनि उहाँले मुखले यो ताल बजा भन्ने मैले मादल बजाउने त्यस्तो गरेर म उहाँसँग सहकार्य गरेर धेरै हिँड्दाखेरि मैले धेरै सिक्न पर्ने कुराहरू उहाँले मुखले बजाएको कारणले गर्दा उहाँको हात नचले पनि मुखले जस्तो भन्नुहुन्छ म त्यही ताल बजाएर म उहाँसँग 12-15 वर्ष सँगै यात्रा गर्दाखेरि मलाई धेरै प्रेरणा भयो.
भनेपछि तपाईँ चाहिँ कार्यक्रमहरूमा हिँड्दै हिँड्दै त्यसरी सिक्नु?
एकदम.
घरमा अब मादलको उस्ताद हुँदा पनि तपाईँले चाहिँ बाबाबाट सिक्नु
भन्छ नि एउटा भने अब घर नजिकको तीर्थ हेला
हुन्छ नि त्यो पनि होला
है. त्यस्तो भयो.
जे होस् अहिले चाहिँ 2रो स्थान हासिल गर्नुभएको छ राष्ट्रिय खुल्ला मादल वादन प्रतियोगितामा. तपाईँलाई बधाई पनि दिन्छौँ हामी.
एकदम.
अब भने फेरि त्यसै खुल्ला मादल वादन प्रतियोगितामा उहाँले बजाउनु भएको फेरि मादलको ताल सुन्छौँ हामी अनि फेरि छोटो मिठो विश्राममा गएर हामी आउने नै छौँ. हामी सँगै रहनुहोला.
Thank you.
रेडियो भेरी एफएम
तपाईँ हुनुहुन्छ कार्यक्रम गाउँबेसीका भाकाहरूको साथमा। यो छोटो मिठो विश्वनिपछि फेरि पनि स्वागत छ। आज हामी कार्यक्रमको ढाँचा अनुसार छैनौँ। आज एकजना अतिथि पाहुना हुनुहुन्छ, मादल वादक कलाकार देवराज गिरी आज हाम्रो पाहुना हुनुहुन्छ। उहाँसँग भलाकुसारी गरिरहेका छौँ मादलको विषयमा, गीत सङ्गीतको विषयमा, अनि उहाँका यो गीत सङ्गीतमै जसरी उहाँले आफ्नो जीवनयापन गर्नुभएको छ, आफ्नो जिन्दगीका उकाली ओह्रालीका कुराहरू हामी गरिरहेका छौँ। देवराजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम। अनि अब हामी मादलको विषयमै कुरा गर्छौँ धेरै जसो। अब यसरी अहिले तपाईँ धेरै जसो सुर्खेतमा बढी मादल वादनमा व्यस्त हुने कलाकार हुनुहुन्छ तपाईँ, बाहिर ठाउँ ठाउँमा धेरै ठाउँमा जानुहुन्छ, धेरै कार्यक्रमहरूमा जानुहुन्छ। काठमाडौँको माहौल कस्तो देख्नु भएको छ अहिले मादल वादकहरूको, अथवा त्यहाँ गएर मादल बजाएरै चाहिँ आफ्नो चाहिँ साङ्गीतिक जीवनयापन गर्ने माहौल कस्तो छ, के देख्नु भएको छ?
अब काठमाडौँमा मादल बजाएर मात्र जीविका चलाउनु धेरै गाह्रो छ
हजुर,
किनभने चाहिँ अब स्टुडियो, अब अहिले भने नि अब स्टुडियो त छन् त, अब 50-60-40-50 स्टुडियो अब छ
हजुर।
अब त्यहाँ के छ भने अब जम्मा 2-3 मादल बजाउनेहरू त्यहाँ फिक्स छ
ए हजुर।
अब अरूले जाने भने अब नयाँ सिक्नेले अब अलिकति समय लाग्छ भनेर त्यो अब अहिले त अब ऊ प्रतिस्पर्धाको कारणले गर्दा जसले छिटो बजाउँछ
हजुर
उसको लागि मात्रै स्टुडियो हो त्यो
हजुर।
अब फेरि अब मादल मात्रै बजाउनु जानेर भएन, अब अहिले त मादल बजाउने त्यसै ढोलक तपाईँलाई हाल्ने भन्छन्
हजुर,
त्यसले गर्दाखेरि त्यो तिनटै जाने भएपछि उसैले पाउने हो
हजुर।
काठमाडौँमा मादल बजाएर मात्रै जीविका चलाउनु गाह्रो छ, धेरै गाह्रो छ
हजुर। अब काठमाडौँको यो अवस्था यतिखेर छ भने अब मादल र ढोलकको सम्बन्ध के कति छ? ढोलक मादल जस्तै कि के फरक
होइन? अब गीतहरूमा के छ भने लोकगीतहरूमा अब बजाउनै पर्ने, हाल्नै पर्ने पहिला जस्तो शुद्ध छैन अहिले
हजुर।
अब अहिले जमानामा नि अब कम्प्युटर भा जस्तै भएर बाजा नयाँ नयाँ जस्तो लोकगीतहरू त अब पहिला जस्तो लोकगीतहरू छैन, अहिले त अब कस्तो कस्तो हुन्छ
फरक
तरिका हुन्छ, बाजाहरू छुट्टै बजाउँछ, मादल त कुनैमा त नहाल्दैनन् पनि
हजुर।
अब लोकगीत भन्छ तर मादल हुँदैन
हजुर,
अब त्यो किबोर्डकै मादलबाट नै युज गरेर त्यो काम चलाउँछन्
अब यो अवस्था हुँदाखेरि अब शुद्ध मादल चाहिँ अलिक गाह्रै छ।
ए गाह्रो छ एकदम, मादल मादल बजाएर काठमाडौँ जिन्दगी बिताउनु त धेरै गाह्रो छ,
धेरै गाह्रो छ। अब यसरी यो मादलको अवस्था हाम्रो मुख्य बाजा पनि हो नि होइन नेपाली लोकगीतमा त
एकदम हो।
अब कालान्तरमा गएर पछि पछि गएर आजभोलि त गाउँघरमा यी मादल बजाउने धेरैजसो मान्छे पनि नपाइने अवस्था छ, आजभोलि तिजका गीतहरूमा बजाएर नाच्नु पऱ्यो भने पनि मान्छे पाइँदैन। अब यसरी चाहिँ हिँडिराख्नु भएको छ, एउटा पुरै समय नै तपाईँले सङ्गीतमै दिनुभएको छ कि कहीँ अरू केही
छैन? मेरो अब जिन्दगी जन्मेबाट मैले अहिलेसम्म कुनै पेसा पनि गरेको छैन
हजुर,
सिर्फ मादल बजाएर हिँड्ने चाहिँ पहिला नाच्थेँ पनि
हजुर,
अब नाच्ने बेला बजाउने मान्छे नभएको कारणले गर्दा फेरि मादलै बजाउनु बस्थेँ म
हजुर,
त्यो भएर मैले अहिले कुनै पेसा अहिलेसम्म त्यस्तो केही अँगा ल्याएको छैन। अब यही अब मादल बजाएर नै जीविका, अब आफ्नो जिन्दगी त्यही नै रमाइलो मानेर म त्यही नै जिन्दगी गुजारेको छु अहिलेसम्म,
मादल नै आफ्नो सङ्गीतिक जीवन
एकदम।
अब अगाडि यसरी चाहिँ बढ्दै जाँदाखेरि भविष्य तपाईँले के देख्नु भएको छ, यो आफ्नो चाहिँ साङ्गीतिक जीवनमा यो मादलको भविष्य अथवा भोलिको अवस्था के छ?
मादलको भविष्य नेपालमा राम्रो हुने हो। अब के छ भने यो ट्र्याक सिस्टमहरू रोक्नुपर्छ
हजुर,
त्यसपछि मात्रै मादलहरू सबै बजाउने अब विकास हुन्छ। जबसम्म यो ट्र्याक सिस्टम रोकिँदैन त्यसपछि मादल लोभ होइन, कुनै पनि अरू बाजा पनि लोभ हुने धेरै सम्भावना छ,
मात्रै स्टुडियोहरूमा मात्रै चल्ने भयो। अब तपाईँ यसरी चाहिँ अब वास्तवमा जिन्दगी एउटा सङ्गीतमै यापन गर्नुभएको छ, मादलमै चाहिँ मादलै बजाएर चाहिँ एउटा चाहिँ सङ्गीतमै चाहिँ जीवनयापन गरिरहँदा तपाईँ धेरै ठाउँमा पुग्नुभयो, धेरै ठाउँमा चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भयो। अब सँगै अहिलेको यो खुल्ला मादल वादन प्रतियोगिता काठमाडौँमा हुँदाखेरि त्यहाँ कतिजना प्रतिस्पर्धी हुनुहुन्थ्यो तपाईँ?
हामीहरू त्यहाँ अहिले प्रतिस्पर्धाको हिसाबमा 25 थियौँ
हजुर,
25 मध्येमा मेरो 12 थियो
हजुर।
अब नेपालबाट नेपाल अधिराज्यमा भने सबै ठाउँबाट आएको थियो, तर सुदूरपश्चिमबाट भने एकजना व्यक्ति पनि थिएन।
ए सुदूरपश्चिमबाट
हजुर
हजुर।
अब सबै अरू अब सुर्खेत दाङ ढोल्पा सल्यान
हजुर
अब काठमाडौँबाट पनि त्यही तिन चारजना थिए पूर्वबाट दुई तिनजना थिए पोखराबाट दसजना थियो
ए भनेपछि त्यतिजना हुनुहुन्थ्यो अब अनि त्यहाँ जजहरू भनौँ न निर्णायकहरू
निर्णायकमा अब एकजना खड्का बुढा हुनुहुन्थ्यो त्यही राष्ट्र नाचगरी
हजुर
र ईश्वरी भूषाल भन्ने
हजुर
त्यसपछि प्रेमदेव गिरी
हजुर
त्यसपछि लुछेमान डुङ्गेल
हजुर
र अर्जुन चैनपुरे हुनुहुन्थ्यो
ए अनि त्यो प्रतियोगिता तपाईँलाई कस्तो महसुस भयो अलिकति हौसला हुन्छ नि त्यति बेला
होइन एकदम हौसला त म सेकेन्ड त म हुन्छु भन्ने त सम्भावना थिएन होइन
हजुर
अब पहिला पनि अब यति घडीहरू पनि हेरेर बजाइएन अब खास बजाउनु पर्ने पूर्वतिर ताल पनि एउटा अब कुनै काफलगिडी कुटुको जस्तै जुनै कुनै
हजुर
सुदूरपश्चिमको पनि डेउरासम्म छुन पर्ने हो
हजुर
अब समय हेरिएन पहिला थाहा भएन पहिला नौ मिनटमा हुन्छ होला भन्ने
हजुर
तर बजाउँदा जाँदाखेरि समय साढे आठ मिनट मात्रै भयो
हजुर
तर म सेकेन्ड भए होइन म त फर्स्टै भए तर अब त्यहाँ के छ भने बजाएको हिसाबमा हेर्ने भने अब त्यो भाइ हो हुन त अब हामीसँग सँगै काम गरे भाइ हो
हजुर
रोल्पाको एकदम राम्रो
हजुर
सँगै साथी हो तर मलाई सेकेन्ड भएर छैन तर म फर्स्टै मान्छेहरूको मन जितेको छु मैले फर्स्ट सेकेन्डसँग मलाई भएन कि देखाउने पछि आफ्नो गराएको
हजुर
आफै एकदम
हामी अब एउटा मादलको ताल फेरि सुनाउँछौँ श्रोताहरूलाई कुन ताल सुनाउनुहुन्छ
सुर्खेतको मगरी झ्याउरी सुनाऊ न त
ल न ल
पश्चिममा नाच्ने मगरी झ्याउरीको
यो ताल
ताल
अनि अब सुर्खेततिरको अवस्था मध्यपश्चिमको अवस्था पनि लगभग झ्याउरीमा ठिकै छ
अनि एकदम ठिक छ
अब तपाईँले भविष्यमा यो मादल वादनलाई यसरी चाहिँ यो बजाउनुहुन्छ तपाईँ भविष्यलाई चाहिँ भविष्यमा निरन्तरता दिइराख्नुहुन्छ पक्कै पनि
होइन म त मेरो जीवनकालसम्म यी मादल नै अगाडि
हजुर
गर्छु त अर्को देखे पेसा गर्दैन होला सायद
अब देवराजी जिन्दगीमा आफ्नो क्षेत्रमा भनौँ न होइन तपाईँ यो सङ्गीतको क्षेत्रमा हुनुहुन्छ मादल वादनको क्षेत्रमा हुनुहुन्छ कहिले नबिर्सने त्यस्ता पलहरू हुन्छन्
एकपल्ट एकपल्ट हामी नेपालमा गएको थियौँ
हजुर
नेपाल टेलिभिजनले कार्यक्रम खिच्ने भनेर हामी सुर्खेततिरबाट दस पन्ध्रजना गएको थियौँ
हजुर
त्यसपछि अब कार्यक्रम त भयो पैसा भएन है त्यसपछि बाह्रमा पत्रिकासम्म ओडेको छु त्यो कुलकुलको चौरामा
चौरामा
त्यो कहिले बिर्सिँदैन
अब यस्ता पलहरू धेरै आउँछ
होइन एकदम
अब हामी कार्यक्रमको लगभग लगभग अन्ततिर आइपुगेका छौँ होइन अब यतिखेर कार्यक्रम गाउँबिसीका भाकाहरू सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई यो सङ्गीतको विषयमा अथवा यो बाजाहरूको विषयमा मादलकै विषयमा भनौँ न तपाईँले के भन्न चाहनुहुन्छ
मादलहरू अब त्यही हो अब सबैले अब सुर्खेतमा पनि होइन बागिना छ बागिनामा आउनुहोस् अब कला सङ्गीतलाई माया गर्नुपर्छ
हजुर
भन्छु म होइन तर अब कोही सिक्न आउँछ भने म आफूले दिने समय
हजुर
दिन सक्छु भन्दै
पक्कै पनि एउटा क्लास पनि तपाईँले दिन सक्नुहुन्छ अब सम्पर्क गर्न चाहनुभयो साथीहरूले मादल सिक्न मन छ एउटा होइन अब त्यो भयो भने तपाईँले आफ्नो नम्बर पनि छोड्न सक्नुहुन्छ नि तपाईँको नम्बर भनिदिनुहोस् न तपाईँको
मेरो नम्बर 9848 4417
9848 4417 यसमा चाहिँ सम्पर्क गरेर तपाईँले चाहिँ मादल सिक्न चाहनुहुन्छ भने पनि श्रोता साथी सिक्न सक्नुहुन्छ देवराज गिरीसँग र सँगै अब अन्तिममा एउटा प्रश्न तपाईँलाई यो मादलमा जस्तो अरू बाजाहरूमा सारेगामा पद निशा हुन्छ होइन विभिन्न चाहिँ सूत्रहरू हुन्छ यो मादलमा के हुन्छ
मादलमा अब सूत्र भन्ने कुरा अब गीत कहाँबाट उठाएछ भन्ने मात्रै हुन्छ एउटा स्केल होइन
हजुर
अब जस्तो सारेगामा पद निशा त हुन्छ अब नेपालमा कसरी मादलको सारेगामा पद निशा छैन
हजुर
मादलमा के छ भने अब जस्तै अब कुनै गीत अब कहीँबाट कुन स्केलबाट गाउने भन्ने हुन्छ
हजुर
जुन गीत जहाँबाट गाउने हो त्यो स्केलमा सबै बाजाहरूलाई बाँधिन्छ
हजुर
एउटा एक स्वर गरिन्छ
हजुर
र मादलको सारेङमा पदनिसा पनि हुँदैन,
छैन सूत्र छैन, स्केल थाहा पायो कहाँबाट छ त्यो मिलायो बुझायो
कहाँबाट छ भन्ने त्यो थाहा पाएर त्यसको
अब अन्तमा तपाईँले प्रेरणादायी व्यक्तित्वहरू हुनुहुन्छ कसैलाई सम्झन पर्ने त्यस्ता आफ्नो जीवनको यो सङ्गीत कालखण्डमा जसरी तपाईँलाई चाहिँ हात डुराउने त्यस्ता व्यक्ति
कुलमान नेपाली हुनुहुन्छ, टेकबहादुर सुसिङ, ज्ञानबहादुर नेपाली,
हजुर
बागिना सबै परिवार भनौँ न,
हजुर
नाम त धर्मराज गिरी,
हजुर
अब हाम्रो एकजना अहिले अब पश्चिमको हुनुहुन्छ रत्न,
हजुर सम्झनुहुन्छ, हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई समय दिनुभयो र मादल वादन प्रतियोगितामा जसरी एउटा सुर्खेतको सान मान राख्नु भएको छ यसको लागि पनि तपाईँलाई हामी धेरै बधाई दिन्छौँ, हुन्छ आजलाई चाहिँ नमस्ते। कलाकार देवराज गिरी आजको साईमा हामी उहाँसँग भलाकुसारी गऱ्यौँ, उहाँका मादलका तालहरू हामीले सुनायौँ तपाईँलाई, साथी हामी पनि छुटेर जानुपर्ने बेला भइसकेको छ, यतिन्जेलसम्म कार्यक्रम गाउँबेसीका भाकाहरू सुनेर साथ दिनुभयो तपाईँ सबै साथीलाई धेरै धेरै धन्यवाद, अनि प्रविधिमा रहनुभयो वीरेन्द्रनगरबाट सुरेश आचार्य, अनि हरेक स्टेसनबाट विनोदीलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म तपाईँकै मनको सारङ्गी रेट्ने गाइने शेरबहादुर आचार्य पनि बिदा हुन चाहन्छु, हस्त नमस्ते, जय गीत जय लोकसङ्गीत।